Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 and 102.7 MHz.
उचित राहत र बसोबासको व्यवस्था गर्न बाँकेको लक्ष्मणपुर बाँध पीडितको माग। मानव बेचबिखन विरुद्ध बर्दियामा 8 स्थानीय तहमा होर्डिङ बोर्ड जडान।
संसदबाट प्रदेश र प्रतिनिधि सभा सम्बन्धी विधेयक पारित। भ्रष्टाचार र फौजदारी अभियोगमा सजाय पाएकाले चुनाव लड्न नपाउने।
काठमाडौँबाट अहिलेसम्मकै सबैभन्दा धेरै 88 किलो सुन बरामद, थप अनुसन्धान हुँदै।
र एसियन कप छनौटमा आज नेपालले ताजिकिस्तानसँग खेल्ने, घरेलु मैदानमा जित हात पार्ने नेपाली प्रशिक्षकको भनाई। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट राजेन्द्र साई र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बाँकेको लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिले उचित राहत र बसोबासको माग गर्दै प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई ज्ञापन पत्र बुझाएको छ। गत साउनको अन्तिम साताको बाढीबाट पीडितलाई पर्याप्त खाद्यान्न र औषधि उपचारको व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरेका छन्। 2071 सालदेखि अहिलेसम्मका अधिकांश आंशिक र पूर्ण क्षतिको सूचीमा रहेका बाढी पीडितहरूलाई सरकारले तोकेको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने, राप्ते नदी र डुडुवा खोलामा दुवैतिर पक्की तर बन्द निर्माण गर्नुपर्ने उनीहरूले माग गरेका छन्। उनीहरूले विस्थापित बस्तीहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताउनुभयो। ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बाढी पीडितहरूको अन्तिम तथ्याङ्क सङ्कलन भइरहेकाले पीडितहरूको अवस्था अनुसारको राहत वितरण गर्ने बताउनु भएको छ। उहाँले बाढी पीडितहरूको तत्कालीन समस्या समाधान गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न विशेष योजनासहित काम गर्ने पनि बताउनुभयो। बाढी पीडितहरूले पटक पटक पक्की तटबन्ध निर्माणका लागि प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइसकेका छन्।
11 मानव बेचबिखन विरुद्धको दिवसको अवसर पारेर बर्दियामा मानव बेचबिखन तथा ओसार पसार विरुद्ध सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ। समितिका सदस्य सचिव एवं महिला तथा बालबालिका कार्यालय गुलरियाका प्रमुख घिउरा बस्नेतको नेतृत्वमा गएको टोलीले बर्दियाको मधुबन नगरपालिकाको बेलुवा लगायतका ठाउँहरूमा होर्डिङ बोर्ड जडान गरेको हो। होर्डिङ बोर्डमा मानिस किन्ने वा बेच्नेलाई 20 वर्ष कैद र 2,00,000 रुपियाँ जरिवाना, किन्ने बेच्ने वा बेसरवृद्धिमा लाग्ने उद्देश्यले मानिसलाई विदेश लैजाने जस्ता सन्देश राखिएका छन्। मानव बेचबिखन विरुद्धको जिल्ला समन्वयको समितिको आह्वानमा आज सदरमुकाम गुलुरिया लगायत 8 स्थानीय तहमा प्रभात फेरी लगायतका कार्यक्रम हुने समितिले जनाएको छ। समितिले मानव बेचबिखन विरुद्धको दिवसको आज मुख्य दिन जिल्लाका 8 तहमा विशेष कार्यक्रमका साथ दिवस मनाउन जनप्रतिनिधिलाई आग्रह समेत गरेको छ। समितिले यसअघि बर्दियाका 8 स्थानीय तहका प्रमुखहरूलाई मानव बेचबिखन नियन्त्रणका बारेमा अभिमुखीकरण गराइसकेको छ।
नागरिक समाज कालीकोटले हत्या आरोपीलाई कारबाहीको माग गरेको छ। दैलेखको खिड्की जिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरिएका युवतीका आफन्तले आरोपीलाई कारबाही गर्न माग गरेका हुन्। सुर्खेतबाट कालीकोट जाँदै गर्दा युवतीलाई 5X18 नम्बरको ट्रक चालकले 3 दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई राखेको र तेस्रो दिन शनिबार बिहान 8 बजेतिर बलात्कारपछि विष खुवाएर हत्या गरेको आरोप लागेको छ। कारबाहीको माग गर्दै गरेको र्यालीपछिको कुणसभामा नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले मृतकको शव अहिलेसम्म पोस्टमार्टम नगरिनुले कतै हत्याका आरोपीलाई उन्मुक्ति दिने काम त सरकारले गर्दैन भन्नेमा शङ्का व्यक्त गर्नुभयो। नागरिक समाज कालीकोटका अगुवा दमनराज बमले हत्यारालाई आजीवन सहितको कैद हुनुपर्ने बताउनुभयो। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका एक बाङ्गेसिमलका 32 वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता लगाएर होटलमा राखेको प्रहरीले आरोप लगाएको छ। प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यसँगै होटल सञ्चालक कृष्ण आले मगरलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका 6 डुम्रीघाटमा ट्रकले ठक्कर दिँदा 2 वर्षीय बालिकाको मृत्यु भएको छ। मिरिकबाट सुर्खेततर्फ आउँदै गरेको N6K1925 नम्बरको मिनी ट्रकले ठक्कर दिँदा 2 वर्षीय बालिका यमुना आर्यालको मृत्यु भएको हो। बाटोमा बालिका खेलिरहेको बेला ट्रकले ठक्कर दिँदा घटना भएको प्रहरीले जनाएको छ। मिनी ट्रकका चालकलाई पक्राउ गरी आवश्यक कारवाही सुरु भएको जनाइएको छ। ट्रक चालक सतपाल परियारलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
सशस्त्र द्वन्द्व समाप्त भएपछि पनि नेपालको विकासले अपेक्षा अनुसार गति लिन नसकेको विश्व बैङ्कले जनाएको छ। लगानी मैत्री वातावरणको अभाव, राजनीतिक अस्थिरता, कृषि क्षेत्रको उत्पादनमा कमी, रेमिट्यान्सको सही सदुपयोग हुन नसक्नु जस्ता कारणले नेपालको आर्थिक वृद्धिदर सुस्त भएको विश्व बैङ्कको तथ्याङ्कमा रहेको छ। नेपालसहित 182 राष्ट्रमा काम गरिरहेको बैङ्कले हालै नेपालको विकासमा देखिएको ढिलाइ, आर्थिक अवस्था लगायतको बारेमा अध्ययन गरेको छ। यसै सन्दर्भमा हामीले विश्व बैङ्कका अर्थशास्त्री डमिर कोसिकसँग कुराकानी गरेका छौँ। मैले अर्थशास्त्री डमिरलाई विश्व बैङ्कले नेपालमा के काम गरिरहेको छ भनेर पहिलो प्रश्न सोधेको छु।
Under the current strategy,
विश्व बैङ्कको चाहिँ प्राथमिकता भनेको चाहिँ दुईवटा क्षेत्रमा छ। एउटा चाहिँ इन्फ्रास्ट्रक्चर, त्यसमा चाहिँ जस्तै सडक परियोजनाहरू, विद्युत परियोजनाहरूमा चाहिँ हाम्रो लगानी छ र त्यसमा चाहिँ हामी सहयोग पुऱ्याइरहेका छौँ भने अर्को चाहिँ सामाजिक क्षेत्रमा जस्तै शिक्षा स्वास्थ्यमा र अब जुन यो सोसियल प्रोटेक्सन जुन छ त्यो एरियामा चाहिँ हामीले चाहिँ सहयोग पुऱ्याउँदै आएको छौँ।
नेपालमा रहेर काम गर्दै गर्दा आर्थिक अवस्था कस्तो पाउनुभयो?
A study that is called a country economic.
हामीले चाहिँ विश्व ब्याङ्कले चाहिँ जुन आर्थिक विश्लेषणहरू गर्छौँ जुन हामीले डिस्कस गऱ्यौँ माथि, त्यो अहिले रिसेन्टली अहिले हालसालै हामीले त्यो आर्थिक विश्लेषण चाहिँ हामीले समर्पण गरेका छौँ। जुन अनुरूपले चाहिँ लगानी हुनुपर्ने हो त्यो अनुरूपमा चाहिँ लगानी नभएको कारणले गर्दाखेरि गति लिन सकेका छैन विकास, किन खर्चै गर्न सकेका छैन सरकारले, होइन? यो चाहिँ लगानी गर्नुपर्ने क्षेत्रहरूमा जस्तै सडकहरूमा, विद्युतमा जुन किसिमले लगानी हुनुपर्ने त्यो भइरहेको छैन। अनि दोस्रो कुरो, कृषि प्रधान देश चाहिँ हामीले कृषिमा चाहिँ जुन किसिमले हामीले चाहिँ उत्पादनलाई चाहिँ बढाउनु पर्ने हो त्यो अनुरूपमा चाहिँ कृषिमा पनि हामीले त्यति प्रगति हासिल गर्न सकेको छैन। अनि जुन अर्को उत्पादन क्षेत्रहरूमा गर्नुपर्ने, अरू उत्पादन क्षेत्र उद्योगबाट विभिन्न उत्पादन क्षेत्रबाट हुनु गरेर चाहिँ हामीले आर्थिक वृद्धिले चाहिँ सघाउ पुऱ्याउनु पर्ने क्षेत्रमा पनि भएको छैन। यो तिनवटा कारणमा चाहिँ हामी धेरै पछाडि परेको हुनाले चाहिँ समष्टिगत रूपमा चाहिँ हाम्रो चाहिँ आर्थिक अवस्थाको अहिलेको चाहिँ वृद्धि दर चाहिँ खालि 4% हारेमा छ।
नेपालमा यति धेरै पपुलेसन कृषिमा आश्रित छ, 70% एभब पपुलेसन अहिले पनि कृषिमा आश्रित छ, तर पनि कृषिमा परनिर्भर नै हुनुपर्ने अवस्था छ। यस्तो अवस्था नेपालमा किन आइरहेको छ?
ट्रेडिसनली all countries have started as agricultural countries. And then they've shifted.
अध्ययन अनुसार चाहिँ विश्व बैङ्कको अन्य मुलुकहरूमा अध्ययन अनुसार चाहिँ धेरै जसो चाहिँ सुरुमा चाहिँ कुनै पनि मुलुक चाहिँ अब कृषिमा नै निर्भर हुनुपर्ने हुन्छ। कृषिमा निर्भर भइसकेपछि बिस्तारै चाहिँ अर्को चाहिँ प्रावधान भनेको चाहिँ उद्योग क्षेत्रमा लाग्ने गरेको छ। उद्योग क्षेत्रमा राम्रो भइसकेपछि त्यसपछि सेवा रहित चाहिँ क्षेत्रहरूमा चाहिँ लाग्ने गरेको छ। अब नेपालको कन्टेक्स्टमा चाहिँ नेपालको भौगोलिक कारणले गर्दाखेरि र यहाँको राजनीतिक अवस्था र विभिन्न कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ कृषि प्रधान देश भए तापनि कृषि प्रधानमै लागिराख्नु परेको कारणले गर्दाखेरि र विभिन्न कारणले गर्दाखेरि उद्योग क्षेत्रमा जान सकेका छैन र सेवाग्राही क्षेत्रमा पनि जान सकिरहेको छैन भन्ने चाहिँ उहाँको हाम्रो अध्ययनले चाहिँ त्यो देखाइरहेछ। र अहिले हालसाले चाहिँ को अध्ययनले चाहिँ के देखाएको छ भने चाहिँ उद्योगहरूमा त केही भएको छैन तर एकैचोटि कृषिबाट चाहिँ सेवाग्राही एरिया खास गरेर चाहिँ यो बाहिर जाने जुन प्रवृत्ति बढेर त्यहाँबाट आउने रेमिटेन्सको ले गर्दाखेरि सेवाग्राहीमा चाहिँ अलिकति बढेको छ तर त्यतिले चाहिँ पुग्दैन र त्यसबाट चाहिँ हामीले पनि अब बिस्तारै कृषिमा त निर्भर हुनैपर्छ, कृषिबाट चाहिँ हामी उद्योगतिर पनि जानुपर्छ र त्यसपछि सेवामा जाने, यो तिन तहमा गयो भने चाहिँ आर्थिक विकासले चाहिँ सहयोग पुऱ्याउँछ।
रेमिट्यान्सको कुरा छ नि, तर रेमिट्यान्सको सही सदुपयोग हुन सकेको छैन, त्यो सही ठाउँमा किन सदुपयोग हुन सकेको छैन?
That is very true. Nepal has some of the largest
remittances le chai hamro arthik awastha ma chai thulo chai yele chai share chai lieko cha yo euta chai hamro arthik awastha chai hamro hunuko mukhya karan chai euta remittances ho। माइग्रेसन हुने जुन गतिले भइरहेको छ त्यसले कसरी त्यसले रोक्ने र त्यसको साटो चाहिँ यतै नै कामको सिर्जना कसरी गर्ने र जुन पैसा चाहिँ मतलब एउटा व्यक्तिगत रूपमा चाहिँ जुन हासिल भइरहेछ र त्यसमा कन्ट्रोल गर्न सकिरहेको छैन त्यसलाई चाहिँ यही इम्प्लोइमेन्ट अपर्च्युनिटिज र काम गर्ने वातावरण सिर्जना गरेको खण्डमा चाहिँ सबै युवाहरू बाहिर जानेबाट धेरै कम दरले चाहिँ रोकिन्छन् र यही नै विकास हुन थाल्छ भन्ने चाहिँ हाम्रो चाहिँ धारणा छ।
आगामी दिनमा वर्ल्ड ब्याङ्कले नेपालमा कुन कुन क्षेत्रमा काम गर्न चाहन्छ?
राइट नाउ द रिजन वाइ वी आर हियर इन सुर्खेत इज द्याट वी आर
अहिले हामी चाहिँ यो जुन सुर्खेतमा आइरहेछौँ र त्यस्तै अरू जिल्लामा पनि हामी गएर आयौँ र अर्को जिल्लामा पनि हामी जाँदैछौँ सबै सातवटै प्रान्तमा हामी भ्रमण गर्दैछौँ। यसको मूल उद्देश्य नै के हो भने चाहिँ सबैसँग चाहिँ स्टेक होल्डरसँग हामी चाहिँ अन्तर्क्रिया गरेर चाहिँ मुख्य विकासको बाधकहरू के हो भन्ने हामी पहिचान गर्न आइरहेछौँ किनभने अहिले जुन मुलुक परिवर्तित स्थितिमा चाहिँ अहिले गइरहेछ। अब हाम्रो चाहिँ लक्ष्य कता जानुपर्छ, हाम्रो उद्देश्य कहाँ जानुपर्छ, हाम्रो लगानी कुन क्षेत्रमा जानुपर्छ भन्ने कुरो जम्मै कुरो चाहिँ हामी सबैबाट बुझिसकेपछि अनि हामी आन्तरिक हामी त्यसको चाहिँ विश्लेषण गर्छौँ र त्यसको आधारमा हाम्रो चाहिँ अब आउँदो चार वर्षको लागि हाम्रो लगानी कता हुनुपर्छ, कुन गति कसरी जानुपर्छ र अहिले देखेको कुरा के हो भने चाहिँ ठुला ठुला चाहिँ परियोजनाहरूमा हामीले चाहिँ लगानी गर्नुपर्ने देखिरहेको छ।
उहाँ हुनुहुन्थ्यो विश्व ब्याङ्कका अर्थशास्त्री डमिर कोसिप भेरी खबरसँग कुराकानी गर्दै।
करिब एक महिनाको रस्साकसीपछि व्यवस्थापिका संसदले भ्रष्टाचार र फौजदारी अभियोगको सजाय पाएकालाई जीवनभर चुनाव लड्न नपाउने प्रदेशसभा र प्रतिनिधि सभा विधेयक पारित गरेको छ। यसै विषयमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई भ्रष्टाचार र फौजदारी अभियोगको सजाय पाएकाहरूलाई जीवनभर चुनाव लड्न नपाउने व्यवस्था तपाईँलाई कस्तो लाग्यो भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
भ्रष्टाचारी सम्बन्धी नै पहिले नै उहाँहरूले त्यस्तो गरिसकेको मान्छेहरूलाई फेरि दिँदाखेरि पनि के राम्रो होला र नदिँदा त्यो ठिक हो, भ्रष्टाचार गरेको मान्छेहरूलाई नदिनु नै राम्रो हो।
एकदम सही निर्णय गर्यो, भ्रष्टाचारीहरूलाई पनि दिने, भोलि बिहान गल्ती गरिराखेका मान्छेहरूलाई एकचोटि चाहिँ जेल सजाएका बसेर आइसकेका मान्छेहरू उनीहरू चाहिँ सकारात्मक सुधार भएर आएका मान्छेहरू चाहिँ एउटा हो। अब चाहिँ जसले हिजो एक किसिमको हामी यो काम गर्छौँ भनेर कमिटमेन्ट गरेर गएका मान्छेहरू अनि तिनीहरूले नै आफूलाई मात्रै माथि राखेर काम गरे भ्रष्टाचारको मुद्दामा परिसकेका मान्छेहरूलाई चाहिँ फेरि पनि अनि जनताको अगाडि चाहिँ उभ्याएर फेरि जनताहरूले चाहिँ सिलेक्ट गराए भनेर दिनु भनेको हामी कहाँसम्म गिरिया रहेछौँ। सरकारले गरेको निर्णय एकदम सकारात्मक छ।
अब भ्रष्टाचार गरिसकेको मान्छेहरूलाई तिनीहरूलाई पनि कुनै मौका दिनुपर्छ भन्ने लाग्छ मलाई, होइन? एकचोटि त गल्ती हुन्छ नै, सबैको हुन्छ हुन चाहिँ, तर मान्छे हेरेर तिनीहरूलाई कुनै मौका दिनु पनि पर्छ भन्ने लाग्छ मलाई।
यो सरकारले गरेको निर्णय छ नि एकदम ठिक हो, यसरी भ्रष्टाचारीलाई पनि सहभागी गराउन थालियो भने देशमा भ्रष्टाचार अन्त्य होइन, भ्रष्टाचार सुरु हुन्छ। किनभने भ्रष्टाचार गरेर पैसा कमाइन्छ, पैसा कमाइसकेपछि चुनाव लड्न फेरि पाइन्छ, त्यसकारण पनि यो मौलाउँदै जाने एउटा जुन सम्भावना थियो त्यसलाई चाहिँ अन्त्य गर्यो सरकारले, एकदम राम्रो छ। अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको लागि चाहिँ यो निर्णयले साह्रै राम्रो चाहिँ यसले अवस्था दियो।
त्यति गरेपछि केही झालिन्थ्यो कि केही सुर्दिन्थ्यो कि अनि त्यसो भएर तिनलाई अलिकति केही वञ्चित गराउनै पर्थ्यो, नदिने तिनलाई अलिकति केही छुट्याएपछि तिनी केही आफूले हो यस्तो गर्नुले यस्तो भयो भनेर केही सुर्दिन्थ्यो कि बुरु पछि त्यस्तै गरेर मौका दियो भने पनि आ एक फेरालाई भनेर गऱ्यो भन्छ नि आफ्नो बानी कहीँ जान्न गरिहाल्छ।
हामीसँग छिमेक सेरेफेरो र राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले उचित राहत र बसोबासको व्यवस्था गर्न बाँकेको लक्ष्मणपुर बाँध पीडितको माग, मानव बेचबिखन विरुद्ध बर्दियामा आठवटै स्थानीय तहमा होर्डिङ बोर्ड जडान, सशस्त्र द्वन्द्व समाप्तपछि पनि नेपालको विकासले अपेक्षा अनुसार गति लिन नसकेको विश्व ब्याङ्कको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक व्यवस्थापिका संसदबाट बहुमतले पारित भएको छ। विधेयक पारित भएसँगै निर्वाचन आयोगलाई प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन सम्बन्धी गतिविधि बढाउन बाटो खुलेको छ। निर्वाचन सम्बन्धी कानून नभएकाले चुनावको तयारी प्रभावित भएको भन्दै आयोगले ताकेता गर्दै आएको थियो। यसअघि राज्य व्यवस्था समितिले विधेयक पारित गरी संसदमा पेश गरेको हो। विधेयकले भ्रष्टाचार र फौजदारी अभियोगमा दण्डित व्यक्तिहरूले आजीवन चुनाव लड्न नपाउने व्यवस्था गरेको छ। जबरजस्तीकरणी मानव बेचबिखन तथा अवसर पसार लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारीमा दोषी ठहरिएका व्यक्तिले पनि चुनाव लड्न नपाउने भएका छन्। यस्तै सम्पत्ति शुद्धिकरण राहदानी दुरुपयोग अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाए वा कुनै पनि कसुरमा जन्मकैद वा 20 वर्ष वा त्योभन्दा पनि बढी सजाय पाए त्यस्तो फैसला अन्तिम भएको व्यक्ति उम्मेद्वार बन्न नपाउने प्रावधान गरिएको छ।
प्रहरीले काठमाडौँको क्षेत्र पार्टीबाट 88 किलो सुन बरामद गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्षेत्र पार्टीबाट 88 किलो सुन बरामद गरेको भन्दै बरामद गरिएको सुन अहिलेसम्मकै बढी भएको जनाएको छ। टाटा ब्रान्डको गाडीमा अवैध सुन ल्याइएको सूचनाको आधारमा सुन बरामद गर्नुको साथै एकजनालाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताउनुभयो।
2600 को सामान 26,000 बेचेको भन्दै आपूर्ति मन्त्रालयले काठमाडौँको दरबार मार्गमा अन्तर्राष्ट्रिय ब्रान्डका सामान बेच्ने 4 पसल सिलबन्दी गरिदिएको छ। आपूर्ति मन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको भेटिएपछि पसलहरू सिलबन्दी गरिएको हो। दरबार मार्गको स्टोर वन ब्रेन्टली पुमा र नायक पसल सिलबन्दी गरिएको छ। सिलबन्दी गरिएका पसलहरूले बिलबिजक नभएको ओभरफिलिङ गरेको वास्तविक मूल्य मा अत्याधिक वृद्धि गरी दशैं छुट गरिएको भेटिएकाले सिलबन्दी गरिएको आपूर्ति मन्त्री शिवकुमार मण्डलले बताउनुभयो। नायकले 4,700 को खरिद बिलको जुत्ता 26,990 रुपियाँमा बिक्री गरेको 2,600 को सामान 26,000 रुपियाँमा बिक्री गरेको फेला परेको छ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि यही भदौ 24-14 गतिदेखि लागू गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालना गर्न सम्बन्ध सबै पक्षलाई आग्रह गरेको छ। आचार संहिता लागू हुने नेपाल सरकार सम्पूर्ण राजनीतिक दल व्यक्ति निकाय तथा पदाधिकारीलाई आचार संहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालले स्थानीय तह अन्तर्गत जानुपर्ने आयोजना र कार्यक्रम भदौ मसान्तसम्म हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवालले मन्त्रालय तथा सरकारी निकायलाई 9 बुँदे निर्देशन दिनुभएको हो। उहाँले स्थानीय तहमा हस्तान्तरण बाँकी कार्यक्रम वा आयोजनाहरू सम्बन्धी संगठन स्रोत र जनशक्ति समेत हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ। समितिले सिफारिस गरेका 13 बुँदे निर्देशनमा आधारित रहेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको हो।
14 रेडक्रस दिवस सुर्खेत सहित देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ। रेडक्रस सबै ठाउँमा सबैका लागि भन्ने नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो। दिवसको अवसरमा रेडक्रस जिल्ला शाखा सुर्खेतले गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले रेडक्रसले सामाजिक रूपमा गरेको कामको प्रशंसा गर्नुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुविदीले प्राकृतिक प्रकोपको दृष्टिकोणले सुर्खेत जोखिममा रहेको भन्दै प्रकोप जोखिम कम गर्न पूर्व तयारीको बारेमा पनि रेडक्रससँग नगरपालिकाले मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी गङ्गा प्रसाद नेउपानेले आगामी दिनमा रेडक्रसले आफ्नो कार्य विस्तार गर्नुपर्ने सुझाव दिनुभयो। नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका अध्यक्ष रामलाल आचार्यले यस वर्ष आफ्नो संस्थाले सुविधा सम्पन्न आँखा अस्पताल स्थापना गरी स्तरीय सेवा दिन सफल भएको र लेगबेसी नगरपालिकाको कल्याण उपशाखा स्थापना गरेको बताउनुभयो।
यसैबीच 14 रेडक्रस दिवसका अवसरमा सबैभन्दा बढी रक्तदान गर्ने वीरेन्द्रनगरका प्रभास कुमार साक्यलाई सम्मान गरिएको छ। 57 पटक रक्तदान गर्ने साक्य र 17 पटक रक्तदान गर्ने महिलातर्फ विष्णु पौडेललाई सम्मान गरिएको हो। यसै गरी संस्थातर्फ सबैभन्दा धेरै रक्तदान गरेको भन्दै जिल्लाका लायन्स क्लबहरूलाई सम्मान गरिएको छ। स्थापना दिवसका अवसरमा रेडक्रसले आयोजना गरेको विद्यालय स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत पनि गरिएको छ। पुरस्कृत हुनेहरूमा प्रथम जनमाध्यमिक विद्यालय वीरेन्द्रनगरका दुर्गा आचार्य, द्वितीय हुने एसओएस हर्मन माइनरका सृष्टि गौतम, तृतीय हुने सैनिक आवासीय महाविद्यालय वीरेन्द्रनगरका अनिश ओली र सान्त्वना स्थान हासिल गरेका जनमाविकै समीर राणालाई पुरस्कृत गरिएको हो। उहाँहरूलाई क्रमशः 1,700, 500 र 300 रुपियाँ नगद प्रदान गरिएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेकी सेरोफेरो राष्ट्रिय खबरहरू प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। 15 निजामती कर्मचारी दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन सङ्घ सुर्खेतले मध्यपश्चिम क्षेत्रीय अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 7 जनाले रक्तदान गरेको कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य विष्णु दत्त रेग्मी लगायतको उपस्थिति रहेको थियो। युनियनका अध्यक्ष राजेश कुमार बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र केन्द्रका संयोजक किशोर कुमार रेग्मीले केन्द्रलाई भवन बनाउनका लागि छुट्टै जग्गाको माग गर्नु भएको छ।
नेपाल निजामती कर्मचारी युनियन संघ बर्दियाको स्थापना दिवसको अवसरमा कर्मचारी युनियन संघ बर्दियाको आयोजनामा ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजारमा सरसफाई गरिएको छ। ठाकुरबाबा नगरपालिकाका मेयर घनश्याम श्रेष्ठले बजारमा झाडु लगाएर सरसफाई गर्नुभएको कार्यक्रममा कर्मचारी निकुञ्ज सुरक्षार्थ शिवदल गण ठाकुरद्वाराका नेपाली सेना इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी पत्रकार समाजसेवी स्थानीय व्यापारी लगायतको सहभागिता रहेको थियो।
बाँकेको नेपालगञ्जमा सम्पन्न नैतिक शिक्षा र सुशासन विषयक व्यक्तित्व कला प्रतियोगितामा 29 प्रतियोगितालाई प्रतियोगीहरूलाई पछि पार्दै जय बागेश्वरी मावि नेपालगञ्जका कमल चौधरी प्रथम हुनुभएको छ। ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालको आयोजनामा भएको प्रतियोगितामा द्वितीय स्थान मावि धम्बोजीले हात पारेको छ भने तृतीय स्थान वेस्ट इङ्ग्लिस मिडियम बोर्डिङ स्कुलका शुभम बस्याल हुनुभएको छ।
बाँकेमा आफ्नै दाईलाई कुटपिट गर्न लगाएको आरोप खेपेका एक युवकले इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका छन्। राप्ती सोनारी गाउँपालिका वडा नम्बर 1 चप्परगौडीका सन्तोष बस्नेतले इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। गएको साउन 23 राप्ती सोनारीमा अंशबण्डको विषयलाई लिएर सन्तोषले आफ्नै दाजु टिकाराम बस्नेतलाई अरू मान्छे लगाएर कुटपिट गरेको डिएसपी यज्ञप्रसाद भट्टराईले बताउनुभयो।
उचित संरचना प्रचार नहुँदा पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर 4 पोखरामा रहेको ऐतिहासिक तातोपानी क्षेत्र पुरिन थालेको छ। परापूर्वकालदेखि नै प्रसिद्ध तातोपानीको नामले चिनिएको तातोपानीको मुहान नदी बगरको माटोले पुरिन थालेको छ। सानो भेरी नदीको छेउको किनारामै रहेको तातोपानी संरक्षणमा सरकारवाला निकायले कुनै पहल नगरेको स्थानीयले बताएका छन्।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। सुर्खेतमा सम्पन्न जिल्ला स्तरीय विद्यालय आधारभूत र माध्यमिक तहका छात्र छात्रा ह्यान्डबल प्रतियोगिताको उपाधि आदर्श राज माध्यमिक विद्यालयले जितेको छ। जिल्ला स्तरीय दोस्रो ह्यान्डबल प्रतियोगिताको अन्तिम दिन आयोजित खेलमा विजयी हुँदै आदर्शले उपाधि चुमेको हो। दोस्रोमा एसओएस हर्मन माइनर विद्यालय र तेस्रोमा शिव माध्यमिक विद्यालय लाटी कोइली रहेका छन्। यस्तै माध्यमिक तहकै छात्रातर्फ प्रथम उपाधि एसओएस हर्मन माइनर, दोस्रो उपाधि पब्लिक एकाडेमी र तेस्रो उपाधि जनमाध्यमिक विद्यालयले हात पारेको छ। आधारभूत तहमा भने छात्रतर्फको खेलमा सैनिक आवासीय मावि प्रथम, आदर्श राज मावि द्वितीय र हर्मन एसओएस हर्मन माइनर तेस्रो स्थानमा रहेका छन्। आदर्श राज माध्यमिक विद्यालयका केशव विष्टले उत्कृष्ट गोलकर्ताको उपाधि हात पार्नु भएको छ। जिल्ला ह्यान्डबल सङ्घले सञ्चालन गरेको प्रतियोगितामा विजयी हुने खेलाडी तथा टिमलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पुरस्कार हस्तान्तरण गर्नुभएको छ।
एएफसी एसियन कप 2019 छनौट चरणमा नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल 7 दोबाटामा रहेको एन्फा मैदानमा दिउँसो 3 सुरु हुनेछ। नेपाली टोलीका मुख्य प्रशिक्षक केतुगे कोजीले ताजिकिस्तानमाथि जित हासिल गर्ने लक्ष्य रहेको बताउनु भएको छ। प्रतियोगिताको तयारीका लागि नेपाली टोली 10 जापानमा अभ्यास गरेर फर्किएको हो। यस्तै ताजिकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसियन कप छनौटका लागि नेपाललाई जित्नै पर्ने दबाव रहेको बताउनु भएको छ। एसियन छनौटमा नेपालले 1 अङ्क जोडेको छ भने यसअघिका 2 खेल खेलेको ताजिकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन बनेको छ।
र विश्व विजेता जर्मनीले विश्वकप फुटबल 2018 छनौटमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ। युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह सीमा रहेको जर्मनीले गैराती भएको खेलमा नर्वेलाई 6-0 पाखा लगायो। जर्मनीले पहिलो हाफमा नै 4 गोलको अग्रता लिएको हो भने दोस्रो हाफमा थप 2 गोल गरेको हो। समूह सी अन्तर्गतकै खेलमा अजरबैजानले सान मारिनोलाई 5-1 तथा नर्दर्न आयरल्यान्डले चेक गणतन्त्रलाई 2-0 हराएको छ। 8 खेलबाट 24 अङ्क सहित जर्मनी समूहको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको नर्दर्न आयरल्यान्डको 19 अङ्क रहेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदाउनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उचित राहत र बसोबासको व्यवस्था गर्न बाँकेको लक्ष्मणपुर बाँध पीडितको माग। मानव बेचबिखन विरुद्ध बर्दियामा 8 स्थानीय तहमा होर्डिङ बोर्ड जडान।
संसदबाट प्रदेश र प्रतिनिधि सभा सम्बन्धी विधेयक पारित। भ्रष्टाचार र फौजदारी अभियोगमा सजाय पाएकाले चुनाव लड्न नपाउने।
राजधानीबाट अहिलेसम्मकै सबैभन्दा बढी 88 सुन बरामद। थप अनुसन्धान हुँदै।
र एसियन कप छनौटमा आज नेपालले ताजिकिस्तानसँग खेल्ने, घरेलु मैदानमा जित हात पार्ने नेपाली प्रशिक्षकको भनाई। हौस् त अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसहित राजेन्द्र साई र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।